मेजर पार्ट ऑफ नंबर वन स्पॉट. सबसे ज्यादा क्रेडिट टू मिसबाह को जाता है.
मैं उस टीम का हिस्सा हूँ जो पाकिस्तान की टेस्ट टीम में बर्बाद हुई. ये एक बड़े एजाज की बात है.
स्टार्ट में लग रहा था कि 280-290 के बीच है, लेकिन कुछ डॉट बॉल ज्यादा थे.
मुल्क से बाहर खेलना है, जिसका जितना ज्यादा क्रेडिट पाकिस्तान टीम को दिया जाए उतना काम है.
मैंने बहुत हार्ड वर्क किया था.
ये मेडल हर एक बंदे को डेडिकेट है, जो मेरे पेरेंट्स, मेरे कोचेज, मेरे ट्रेनिंग पार्टनर्स.
पाकिस्तान की वनडे क्रिकेट बाकी दुनिया से कितनी पीछे, आलमी नंबर एक बनने में मिसबाहुल हक का किरदार कितना अहम, और रियो ओलंपिक्स में भारत की कारकर्दगी. ऊंची दुकान, फीके पकवान. खेल के मैदान से सबा नाज का सलाम. इंग्लैंड के खिलाफ टेस्ट सीरीज का इख्तिताम पाकिस्तानी क्रिकेट टीम ने जिस शानदार अंदाज में किया, उसी अंदाज में वनडे सीरीज का आगाज न कर सकी और उसे पहले वनडे इंटरनेशनल में शिकस्त का सामना करना पड़ा. गोया कप्तान अजहर अली की मुश्किलात में कमी नहीं आ रही, बल्कि इसमें इजाफा ही हो रहा है, क्योंकि ये बात सभी जानते हैं कि अगर पाकिस्तानी टीम ये वनडे सीरीज हारती है तो इसकी मौजूदा नवी आलमी रैंकिंग मजीद नीचे आ जाएगी. कप्तान अजहर अली से पूछा गया कि पहले वनडे में टीम की शिकस्त की वजह क्या थी.
स्टार्ट में लग रहा था कि 280-290 के पीछे है, लेकिन मेरे ख्याल में कुछ डॉट बॉल्स ज़्यादा थे. आई थिंक अगर डॉट बॉल्स कम हो तो वो 20-25 रन आप वैसे ही कवर कर लेते हैं. उन्होंने अच्छी बॉलिंग जरूर की, लेकिन मेरे ख्याल में आज के क्रिकेट में आपको किसी न किसी तरीके से रन बनाने का तरीका निकालना पड़ता है.
मैंने पाकिस्तानी टीम की वनडे कारकर्दगी के तज्जिये के लिए हमारे साथी अब्दुल रशीद शकूर को जहमत दी. उनसे मेरा पहला सवाल था कि टेस्ट और वनडे में पाकिस्तानी टीम की कारकर्दगी में बहुत बड़ा फर्क नजर आता है, इसकी क्या वजह है.
इस फर्क की वजह बुनियादी तौर पर मुस्तकिल मिजाजी है. टेस्ट टीम में पिछले काफी अरसे से चंद एक ही तब्दीलियां हुई हैं और खिलाड़ी सेट हो चुके हैं. कप्तान मिसबाहुल का रिकॉर्ड भी सबके सामने है. पाकिस्तान के सबसे ज़्यादा टेस्ट मैच जीतने वाले कप्तान हैं. यूनुस खान, अजहर अली, असद शफी की बैटिंग सबके सामने है, जिस तरह उन्होंने बैटिंग की है. और बॉलिंग में यासिर शाह, उनसे पहले सईद अजमल, फतेहगर बॉलर का किरदार अदा करते रहे हैं. जबकि वनडे में वर्ल्ड कप के बाद से बड़ी तब्दीलियाँ हुई हैं टीम में. एक के बाद एक खिलाड़ी को लाया गया है. टीम का जो कॉम्बिनेशन है वो भी अभी तक सही तौर पर सामने नहीं आ सका है, और यही वजह है कि पाकिस्तानी की टीम जो वनडे की टीम है वो जीत से ज़्यादा हमें उसमें हार हमें ज़्यादा दिखाई दी है.
पाकिस्तानी बैट्समैनों के खेलने के अंदाज के बारे में बहुत कुछ कहा जा रहा है कि वो सुस्त खेलते हैं, उनका स्ट्राइक रेट अच्छा नहीं है. क्या वाकई ऐसा है?
आजकल की जो वनडे क्रिकेट है उसकी शक्ल ही बदल गई है. अब 300-350 यहाँ तक कि 400 रन्स का हदफ भी उबूर कर लिया जाता है. पहले 300 रन्स जो है वो मैच विनिंग स्कोर समझा जाता था. जहाँ तक पाकिस्तानी बैट्समैनों की बात है, उनकी कोशिश हमेशा से यही होती है कि अपने रन्स ज़्यादातर वो बाउंड्रीज से हासिल करें. इस कोशिश में वो डॉट बॉल्स खेलते चले जाते हैं, स्ट्राइक रोटेट नहीं करते, जिससे रन रेट गिर जाता है. और फिर जब इनिंग्स ख़त्म होती है तो स्कोर 250-260-265 हमें बोर्ड पर नज़र आता है. आयरलैंड के खिलाफ अगरचे उन्होंने 337 रन्स किए, लेकिन जब इंग्लैंड के खिलाफ पाकिस्तान की जो कारकर्दगी वो हम देख रहे हैं कि इंग्लैंड की जो बॉलिंग थी उसके खिलाफ पाकिस्तान के जो बैट्समैन हैं वो खुलकर नहीं खेल सके. पिछले साल भी हमने देखा कि पाकिस्तान ने दो मरतबा 300 रन्स स्कोर किए, लेकिन वो दोनों मरतबा टीमें जो थीं वो जिम्बाब्वे और मुत्तहद अरब इमारात की थीं.
रशीद शकूर, आखिर में इंग्लैंड की कारकर्दगी के बारे में बताइए, ऐसा क्या हुआ है कि इंग्लैंड की वनडे की कारकर्दगी में नुमाया तब्दीली आई है?
इंग्लैंड की जो कारकर्दगी है उसमें जो तब्दीली की सबसे बड़ी वजह यह है कि उसके बैट्समैनों ने खेलने का अंदाज तब्दील कर लिया है. रन रेट का खास ख्याल रखा है. जो रूट, जैसन रॉय, जोस बटलर, एलिक हिल्स जारहाना बैटिंग कर रहे हैं. ये तब्दीली इस तरह भी वाज तौर पर नजर आती है कि वनडे इंटरनेशनल में इंग्लैंड के पहले 7 बड़े स्कोर्स में से 5 वर्ल्ड कप के बाद के हैं, जिससे इस बात का बखूबी अंदाजा होता है कि इंग्लैंड के बैट्समैन किस तरह इस वक्त जारहाना बैटिंग कर रहे हैं. न्यूजीलैंड के खिलाफ उन्होंने 408 रन बनाए, जनूबी अफ्रीका के खिलाफ 399 रन बना डाले. तो वर्ल्ड कप के बाद इंग्लैंड की टीम को एहसास हो गया था कि असर हाजिर के तकाजों के मुताबिक ही बैटिंग करके वो मैच जीत सकते हैं.
एक दिन की बादशाहत की भी बड़ी अहमियत होती है, और पाकिस्तान का टेस्ट क्रिकेट की आलमी रैंकिंग में पहले नंबर पर आना ये एक दिन की हुक्मरानी वाली बात तो नहीं, लेकिन ये जरूर देखना है कि पाकिस्तान कितना वक्त इस पहली पोजीशन को बरकरार रखता है. सूरतेहाल इस वक्त खासी दिलचस्प है. पाकिस्तान 111 पॉइंट्स के साथ सरे फहरिस्त है, लेकिन इसके और भारत के दरमियान सिर्फ एक पॉइंट का फर्क है. पाकिस्तान को इस साल अक्टूबर में वेस्टइंडीज से मुत्तहिद अरब इमारात में खेलना है, जबकि इस अरसे में भारतीय टीम अपने होम ग्राउंड पर न्यूजीलैंड के खिलाफ होम सीरीज खेलेगी. فی الحال تو پاکستانی کرکٹرز کی خوشی کا کوئی ٹھکانہ نہیں ہے، لیکن اہم بات یہ ہے کہ وہ اس خوشی کا ایک اہم سبب اپنے کپتان مصباح الحق کو قرار دیتے ہیں۔ یہ ہیں اظہر علی۔
ہمیشہ انہوں نے فرنٹ سے لیڈ کیا اور ہمیں مشکل میں فائٹ کرنا سکھایا کہ کس طریقے سے مشکل میں کھیلا جاتا ہے، چیلنجز لینا سکھایا ڈفرینٹ سچویشنز میں۔ سو آئی تھنک بڑا ان کا اہم کردار رہا ہے ہم سب کے کیریئر میں، اور ہمارے سب انڈیویجولی بھی اور ایز اے ٹیم بھی ان کا کردار بہت زبردست رہا۔
محمد حفیظ کا مصباح الحق سے بڑا پرانا تعلق ہے، دونوں نے ساتھ ہی فرسٹ کلاس کرکٹ شروع کی تھی، وہ بھی اپنے کپتان کی قائدانہ صلاحیتوں کے معترف ہیں۔
دیکھیں سب سے زیادہ کریڈٹ تو مصباح کو جاتا ہے، کیونکہ جس طریقے سے مصباح نے اس ٹیم کو 2010 میں اسٹل بلیو کہ جب اس مصباح نے ایز اے کیپٹن سٹارٹ کیا تھا، اس وقت کنڈیشن بہت ڈفرنٹ تھی، ہم لوگ اوے کھیل رہے تھے ملک سے، کرٹکس مصباح کے اوپر ہو رہی تھی اس کی کیپٹنسی کو لے کے، لیکن جس طریقے سے اس نے ایز اے کیپٹن تمام چیزوں کو سنبھالا، تمام پلیئرس کو ساتھ لے کے چلا، کانفیڈنس دیا، میجر پارٹ آف نمبر ون اسپاٹ جو زیادہ کریڈٹ ہے وہ مصباح کو ضرور جائے گا، اور بہت مشکلات میں ہمارا ساتھ دیا، تمام پلیئرز میں ایک دوسرے میں اکٹھے ہوئے، کیونکہ ملک سے باہر کھیلنا یہ ایک ایسا ڈفرینٹ ایکسپیرینس ہے جو میں سمجھتا ہوں کہ جس کا جتنا زیادہ کریڈٹ پاکستان ٹیم کو دیا جائے اتنا کام ہے۔
فاسٹ بالر وہاب ریاض کے خیال میں مشکلات سے گزر کر یہ ٹیم نمبر ایک بنی ہے۔
سب سے پہلے تو میں اللہ تعالیٰ کا شکریہ ادا کرنا چاہتا ہوں کہ میں اس ٹیم کا حصہ ہوں جو پاکستان کی ٹیسٹ ٹیم نمبر ون ہوئی ہے، اور یہ ایک بڑے اعزاز کی بات ہے۔ سب سے زیادہ کریڈٹ میں دینا چاہوں گا مصباح الحق کو جو پاکستان ٹیم کے کپتان ہے، کیونکہ ان کا ایک بلیف کی ایک سوچ ایسی تھی کہ پاکستان ٹیم کو نمبر ون کرنا ہے، اور آپ جتنے جتنے پیچھے ہمارے دیکھ لیں، جن جن لڑکوں نے 2010 کے بعد پاکستان ٹیم کے لیے پرفارم کیا ٹیسٹ میں، جس طرح سعید اجمل، عبدالرحمان کا بہت میسیو رول تھا، عمر گل، جنید خان، اظہر، یونس بھائی، سارے جتنے ابھی تک کھیل رہے لڑکے جو ابھی تک آئے، میرا خیال ہے کہ یہ سب کی ایک محنت تھی، سب کا ایک ویژن تھا۔
اولمپکس ختم ہوئے، اب ہر ملک اپنی کارکردگی کا تجزیہ کرنے میں مصروف ہے کہ کیا اچھا ہوا کیا برا۔ بھارت نے 100 سے زائد کا دستہ برازیل بھیجا، لیکن اس مرتبہ کارکردگی پچھلے 2 اولمپکس سے بھی گئی گزری رہی، بلکہ یوں کہیے کہ اونچی دکان پھیکے پکوان۔ دلی سے آدیش کمار گپتا نے اس کے اسباب جاننے کی کوشش کی ہے۔
گزشتہ اتوار کو برازیل کے شہر ریو میں 31st اولمپک کھیل ختم ہو گئے۔ ہندوستان نے ریو میں 117 ایتھلیٹ بھیجے جنہوں نے 15 کھیلوں میں شرکت کی، لیکن تمغوں کے نام پر ہندوستان محض 2 تمغے حاصل کر سکا۔ ہندوستان 1 چاندی اور 1 کانسے کے تمغے سمیت 67th پائیدان پر رہا۔ پی وی سندھو نے بیڈمنٹن میں چاندی کا تمغہ جیتا۔
میں نے بہت ہارڈ ورک کیا تھا اینڈ آئی تھنک دیٹ پیز آف، اینڈ آئی وڈ لائک ٹو تھینک مائی کوچ کیونکہ انہوں نے بہت سیکریفائس کیا۔
وہ فائنل میں اسپین کی کیرولینا مرین سے ہاری۔ کشتی میں ہندوستان کی خاتون پہلوان ساکشی ملک نے کانسے کا تمغہ جیتا۔
یہ میڈل ہر ایک بندے کو ڈیڈیکیٹ ہے، جو میرے پیرنٹس، میرے کوچز، میرے ٹریننگ پارٹنرز، ہر کی سپورٹ کی وجہ سے آج یہ میڈل ہاتھ میں ہے، کوئی ایک بندہ نہیں ہے کہ اس کی وجہ سے آیا ہے۔
اب ہندوستان کی اس کارکردگی کو کیا کہا جائے، اسے لے کر اسپورٹس صحافی راکیش راؤ کہتے ہیں۔
آبویس بات ہے کہ یہ کوئی بہت اچھا پرفارمنس نہیں ہے، وہ بھی جو 2 میڈلز، دونوں سے امید نہیں تھی، سائنا سے امید تھی لیکن سندھو اور ساکشی سے تو بالکل نہیں تھی۔ 32 لوگ تو ہاکی والے تھے، 16 اور ان سے کوئی امید نہیں تھی، 34 تھے ہمارے پاس ٹریک اینڈ فیلڈ کے، ان سے امید نہیں تھی۔
ایتھلیٹکس میں 30 سے زیادہ کھلاڑیوں کا دل بل ریو پہنچا، لیکن للیتا بابر ہی ایسی ایتھلیٹ تھی جو اپنی سب سے بہتر ٹائمنگ کے ساتھ 3000 میٹر اسٹیپل چیز کے فائنل تک پہنچی۔ 2-4 ایتھلیٹوں نے بھی کچھ بہتر ٹائمنگ دی، لیکن وکاس گوڑا، سیما انتل، منپریت کور، دوتی چند اور رنجیت مہیشوری جیسے جانے پہچانے نام کچھ خاص نہیں کر سکے۔ اس سے خود حیران ہے سابق ایشین میراتھن چیمپئن سنیتا گودارا۔
کئی ایتھلیٹس یہاں سے کوالیفائی کر کے جاتے ہیں، وہاں پر اپنا وہ ٹائم بھی نہیں دے پاتے۔ اگر میراتھن میں 2-3 منٹ کا فرق آ رہا ہے تو ہم سمجھ سکتے ہیں کہ وہاں پہ بہت گرمی ہے، چلو کوئی بات نہیں، لیکن جہاں تک تھروز کا سوال ہے، وہاں پر 5-5, 6-6 میٹر فرق آ جائے، یہ تو بات کچھ جمتی نہیں۔
اب چرچا ان کی بھی جن سے تمغوں کی امید تھی، لیکن ان کے نشانے چوک گئے، راکیش راؤ کہتے ہیں۔
شوٹرز نے ہم کو سب سے زیادہ ڈس اپوائنٹ کیا۔ 12 لوگ تھے 18 ایونٹس میں، ورلڈ کلاس اسکور تھے مینا سدھو کے، جیتو رائے کے، لیکن لیسنگ اچھی نہیں آئی، اور ہم دیکھیں کہ صرف جیتو جو فائنل میں بڑی مشکل سے پہنچے، مگر فائنل میں کبھی لگا نہیں کہ وہ کہیں بھی کنٹینشن میں ہیں۔ ابھینو بندرا فائنل میں پہنچنے کے لیے بہت اچھا شوٹ کیا، لیکن اگر ہم ایسے دیکھنے جائیں گے تو پرفارمنس اوور آل تو ڈس اپوائنٹنگ ہے۔ اس کے بارے میں اب ہم کو بیٹھ کے سوچنا پڑے گا، یہ کہنا کہ صاحب وہاں جا کے ہمارے لوگ اچھا نہیں کر پائے، یہ ہم بہت سالوں سے سن رہے ہیں، یہ نہیں چلے گا۔ اب ایک نئی سوچ، 2000 2020 के बारे में नहीं सोचना है, 2024 या 28 के बारे में सोचना।
अब क्या कदम उठाए जाए, सुनीता गोदारा सलाह देती हैं।
अपने यहाँ जो सिस्टम है उसमें हमारे पास में पूल ऑफ एथलीट एक समुंदर नहीं है जिसका मंथन करके हम उसमें से क्रीम निकालें। इनको पूल बनाना पड़ेगा, अपनी ए टीम बी टीम तैयार रखनी पड़ेगी जिससे कि अगर कोई इंजर्ड हो जाए तो इनके पास रिप्लेसमेंट हो। इनके पास रिप्लेसमेंट ही नहीं होता।
आइंदा ओलंपिक जापान में है, वहाँ से हिंदुस्तानी खिलाड़ी खाली हाथ सायोनारा कहते हुए न आए, इसके लिए अभी से कमर कसनी जरूरी है।
और इसी के साथ ही अब सबानास को इजाजत दीजिए।